بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir، ای میل ایڈریس ہے andaz_jahan@sahar.tv.ir۔ اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے پاکستان میں دہشت گردی اور انتہا پسندی، تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، یوں تو پاکستان میں کوئی دن ایسا نہیں جاتا ہے جب کہیں نہ کہیں کوئی نہ کوئی دہشت گردانہ حملہ نہ ہوتا ہو، لیکن حالیہ دنوں میں دہشت گردی کے متعدد بڑے واقعات تسلسل کے ساتھ رونما ہوئے۔ قائد اعظم ریزیڈنسی پر حملہ، کوئٹہ میں میڈیکل کی طالبات کی بس میں خودکش دھماکہ اور اسپتال پر حملہ، مردان میں نماز جنازہ پر حملہ، اور جمعے کو پشاور میں مدرسہ حسینی کی مسجد میں نماز جمعہ کے دوران فائرنگ اور خودکش دھماکہ۔ ادھر کراچی کی صورتحال یہ ہے کہ وہاں کوئی دن ایسا نہیں گزرتا جب کچھ افراد مارے نہ جاتے ہوں۔ کراچی میں بھی جمعے کو صوبائی اسمبلی کے ایک رکن ساجد قریشی کو ایک مسجد کے سامنے گولی مار کے قتل کر دیا گیا۔ اس حملے میں ان کا بیٹا بھی جاں بحق ہو گیا۔ کراچی میں آج تجارتی مراکز، تعلیمی ادارے اور کاروبار زندگی سب کچھ بند ہے۔ پورے سندھ میں ایم کیو ایم نے سوک کا اعلان کیا ہے۔ آج کے پروگرام میں ہم سب سے پہلے یہ جاننے کی کوشش کریں گے کہ مسجد مدرسے حسینی میں نماز جمعہ کے دوران فائرنگ اور خودکش دھماکے میں کس گروہ کا ہاتھ ہے۔ یہ مدرسہ شہید علامہ عارف حسین حسینی نے قائم کیا تھا۔ اتحاد مسلمین پاکستان میں شہید علامہ عارف حسین حسینی کا اہم ترین کردار ہے۔ ان کا سب سے بڑا مشن اتحاد مسلمین تھا، وہ شیعہ سنی اتحاد کے دائی تھے۔ ان کے مدرسے کی مسجد اور نمازیوں کو بربریت کا نشانہ بنانے والے کون لوگ ہو سکتے ہیں؟ کیا یہ حملہ شہید عارف حسین حسینی کے مسلمانوں کے اتحاد کے مشن پر حملہ نہیں ہے؟ جب تسلسل کے ساتھ دہشت گردانہ حملے ہو رہے تھے تو سیکورٹی اداروں نے ایسی غفلت کیوں برتی کہ دہشت گرد خودکار اسلحے لے کے مسجد میں داخل ہو گئے، فائرنگ کی اور پھر ایک دہشت گرد خود کو دھماکے سے اڑا لیا۔ پاکستان میں انتہا پسندی اور دہشت گردی کے قابو میں نہ آنے کے اسباب کیا ہیں؟ اس موضوع پر گفتگو کے لیے آج ہم نے اپنے اسلام آباد اسٹوڈیو میں دعوت دی ہے پاکستان کے سینئر صحافی، سیاستداں اور ممتاز تجزیہ نگار غلام اکبر صاحب کو۔ ہمارے لندن اسٹوڈیو سے آج کے پروگرام میں حصہ لیں گے برے صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر قیصر امام صاحب، اور ٹیلی فون لائن کے ذریعے اس پروگرام میں شامل کیا جائے گا سابق سینیٹر اور ممتاز مذہبی رہنما سید جواد حادی صاحب کو۔ لیکن پہلے ہماری رپورٹ۔
پاکستان کے صوبہ خیبر پختونخوا کے دارالحکومت پشاور میں جی ٹی روڈ پر واقع مدرسہ شہید عارف حسین الحسینی میں ہونے والے دھماکے کے نتیجے میں 15 افراد شہید اور درجنوں زخمی ہو گئے۔ دھماکہ نماز جمعہ کے وقت ہوا جب 200 سے زائد نمازی موجود تھے۔ اس حملے پر ملک کے اندر شدید رد عمل سامنے آیا ہے، جبکہ اسلامی جمہوریہ ایران کی وزارت خارجہ نے بھی دہشت گردانہ حملوں کی شدید مذمت کرتے ہوئے اسے اسلام دشمن قوتوں کی سازش قرار دیا ہے۔ پاکستان کے اندر سب سے بڑے صنعتی شہر کراچی میں مجلس وحدت مسلمین پاکستان اور امامیہ اسٹوڈنٹس آرگنائزیشن کراچی کی جانب سے امام بارگاہ خراسان تا ایم اے جناح روڈ ریلی نکالی گئی۔ ریلی کے شرکا سے خطاب کرتے ہوئے مقررین نے کہا کہ خودکش حملہ طالبان سے مذاکرات کی بات کرنے والوں کے منہ پر تماچا ہے۔ مقررین نے کہا کہ زیارت میں قائد اعظم کی رہائش گاہ کی تباہی کے بعد قائد شہید علامہ عارف حسین الحسینی کی جائے شہادت پر خودکش حملہ دراصل اس بات کی غمازی کر رہا ہے کہ امریکی سرپرستی میں پلنے والے طالبان دہشت گردوں نے پاکستان کو فرقہ واریت کی آگ میں جھونکنے کا فیصلہ کر لیا ہے۔ پاکستان کا ہر شہر بالخصوص کوئٹہ، کراچی اور پشاور استعماری قوتوں کی سازشوں کے نشانے پر ہے، جسے شکست دینے کے لیے اتحاد، اتفاق اور عمل کی ضرورت ہے۔ مجلس وحدت مسلمین کے مرکزی ڈپٹی سیکرٹری جنرل علامہ محمد امین شہیدی نے پشاور میں جامع شہید علامہ عارف حسین الحسینی میں نماز جمعہ کے دوران ہونے والے خودکش بم دھماکے کی شدید مذمت کی اور سانحے کے خلاف 3 روز کے سوگ کا اعلان کیا۔ مرکزی میڈیا سیل سے جاری بیان میں علامہ امین شہیدی کا کہنا تھا کہ حکومت و فوج انسانیت دشمن طالبان دہشت گردوں سے مذاکرات کے خواب دیکھنا چھوڑ دیں اور ان ناسوروں کے خلاف بھرپور عسکری کارروائی کا آغاز کیا جائے۔ انہوں نے مطالبہ کیا کہ نواز حکومت کل عدم دہشت گرد تنظیموں کی سرگرمیوں پر مکمل طور پر پابندی کے عملی نفاذ کا اعلان کرے۔ گزشتہ 12 سال سے صرف مصنوعی پابندیوں نے ان کل عدم دہشت گرد گروہوں کو مزید طاقتور بنا دیا ہے۔ پشاور میں چند مٹھی بھر دہشت گردوں نے معصوم شہریوں کو یرغمال بنا رکھا ہے۔ اپنے بیان میں مرکزی ڈپٹی سیکرٹری جنرل نے سوال اٹھایا کہ ملک کی سیکیورٹی ایجنسیاں دہشت گردوں کے خلاف کسی بھی کارروائی سے قاصر کیوں ہیں؟ عوام جاننا چاہتے ہیں کہ کن خفیہ طاقتوں کی ایما پر کل عدم دہشت گرد گروہوں کے خلاف ٹھوس کارروائی عمل میں نہیں لائی جاتی۔ ان کا کہنا تھا کہ آج پشاور بم دھماکے نے شہید قائد علامہ عارف حسین الحسینی کی شہادت کے زخم کو پھر سے تازہ کر دیا ہے۔ 25 برس قبل اسی مقام پر ہر دل عزیز قائد کو امریکی ایجنٹوں نے حالت وضو میں خون میں غلطاں کیا تھا۔ مجلس وحدت مسلمین پاکستان کے مرکزی سیکرٹری جنرل علامہ ناصر عباس جعفری نے پشاور میں امریکی ایجنٹوں کے ہاتھوں جامع شہید علامہ عارف حسین الحسینی میں دوران نماز جمعہ ہونے والے خودکش بم دھماکے میں شہید ہونے والے قائد شہید علامہ عارف حسین الحسینی کے پوتے سید مہدی حسینی اور دیگر بے گناہ نمازیوں کی مظلومانہ شہادت پر خانواده شہید قائد علامہ عارف حسینی اور دیگر تمام شہدا کے خاندانوں سے دلی ہمدردی اور تعزیت کا اظہار کیا اور زخمی پوتے رضا حسینی کی جلد صحت یابی کی دعا کی۔ تحریک پاکستان کے سربراہ اور ملت جعفریہ کے قائد علامہ سید ساجد علی نقوی نے ملک بھر میں 3 روز کے سوگ کا اعلان کرتے ہوئے سانحے کی سخت الفاظ میں مذمت کی اور اپنے مذمتی بیان میں شدید رد عمل ظاہر کرتے ہوئے کہا کہ تسلسل کے ساتھ معصوم اور بے گناہ عوام کے خون سے ہولی کھیلی جا رہی ہے، مگر ریاست کے ذمہ داران اور امن و امان کے ضامن ادارے ٹس سے مس نہیں ہو رہے ہیں۔ انہوں نے مزید کہا کہ کراچی سے لے کر خیبر پختونخوا تک پورا ملک دہشت گردوں کے نشانے پر ہے، آئے روز معصوم جانوں کا ضیاع ہو رہا ہے، مگر اس جانب سنجیدگی سے غور نہیں کیا جا رہا ہے۔
ناظرین، پاکستان میں دہشت گردی کے تازہ واقعے سے متعلق ہماری رپورٹ آپ نے ملاحظہ فرمائی۔ اس موضوع پر گفتگو شروع کرنے سے پہلے ہم یہاں پر ایک تصحیح کرنا چاہیں گے کہ ہمارے لندن اسٹوڈیو سے ڈاکٹر قیصر امام نہیں بلکہ لندن میں مقیم بر صغیر کے ایک اور ممتاز دانشور، سابق سیاستداں اور سینئر تجزیہ نگار ڈاکٹر علی جعفر زیدی شرکت کریں گے، تو سیدھے انہی کے پاس چلتے ہیں۔ زیدی صاحب، السلام علیکم۔
جی وعلیکم السلام۔
زیدی صاحب، ادھر ایک ہفتے میں پاکستان میں دہشت گردی کے کئی بڑے واقعات رونما ہو گئے۔ قائد اعظم ریزیڈنسی پر حملہ، کوئٹہ میں میڈیکل کی طالبات کی بس میں دھماکہ اور پھر اسپتال پر حملہ، مردان میں نماز جنازہ پر حملہ اور جمعے کے روز پشاور میں نماز جمعہ پر حملہ۔ کیا تاثرات ہیں آپ کے ان حملوں کے بارے میں؟
جی، بے حد افسوسناک اور حکمرانوں کے لیے شرمناک لمحہ ہے، اور یہ لمحہ فکریہ ہے پوری قوم کے لیے کہ وہ دہشت گرد جو ضیاء الحق نے کریٹ کیے تھے اپنے مذموم مزائم کے حصول کے لیے اور اپنے آقا امریکی سامراج کے مفادات کے تحفظ کے لیے، وہ ہیلو
جی 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 آپ کی آواز آ رہی ہے؟
آواز
جی زیدی صاحب بالکل
جی۔ تو جی، تو ان عزائم کے حصول کے لیے جو دہشت گرد جی کریٹ کیے گئے، پالے گئے، لشکر جھنگوی ہو، سپاہ صحابہ ہو، یا طالبان جو بعد جی میں کریٹ ہوئے، یا وہ فورسز جو کہ امریکہ کی جنگ روس کے خلاف لڑتی رہیں، وہ آج تک اس پاکستان کو خون میں نہائے ہوئے پاکستان کو مسلسل خونم خون کیے جا رہی ہیں اور حکمرانوں کے کانوں پر جوں نہیں رینگتی، ٹس سے مس نہیں ہو رہا معاملہ. اور میں آپ کو یہ دکھاؤں گا، یہ لشکر جھنگوی کا یہ وہ خط ہے جو انہوں نے کوئٹہ میں 6 لاکھ گھروں میں تقسیم کیا اور انہیں یہ کہا کہ ہم شیعوں کو ماریں گے، ہم پاکستان کو شیعوں کا قبرستان بنائیں گے، اور نہ صرف کہا بلکہ اس پہ عمل جاری ہے. اب اس طرح کے جو خطوط یعنی نوٹس اور دھمکی اور دھمکی پہ عمل ان حکمرانوں کی موجودگی میں ان کے نوٹس میں ہے ہوا ہے، اور شیعہ بالخصوص ہر روز جب سے یعنی 9 جنوری فروری مارچ اس تمام عرصے میں اب تک ایک رپورٹ کے مطابق کوئی 500 شیعہ جو ہیں ان کا قتل عام کیا جا چکا ہے. تو یہ کیا حکمرانوں کی سرپرستی جب ان کے نالج میں ہے، ایجنسیوں کے پاس وہ لسٹیں ہیں کہ کون دہشت گرد ہیں، حکمرانوں کو یہ معلوم ہے کہ ان کی فائنانسنگ کون کرتا ہے، وہ کون سے مدرسے ہیں جہاں سے یہ جو بم ساز فیکٹریاں ہیں وہاں سے یہ لوگ کریٹ ہوتے ہیں، کہاں سے فنڈنگ ہوتی ہے، ٹریننگ کون کرتا ہے، یہ سب کچھ حکمرانوں کے نالج میں ہے. تو نالج میں ہے تو اس کی پھر یا دو باتیں ہیں کہ یا تو ان کی مرضی اس میں شامل ہے یا پھر وہ اتنے بے بس ہیں کہ کچھ نہیں کر سکتے. دونوں صورتوں میں ہی پاکستان کے شہری جن کے تحفظ، جان اور مال کے تحفظ کی ذمہ دار ہے حکمران اور ریاست، وہ ناکام نظر آتی ہے. اور نہایت ہی یہ افسوسناک اور شرمناک بات ہے حکمرانوں کے لیے. اور اس میں افسوس کی بات یہ ہے کہ وہ تمام حضرات جو شیعہ کلنگ کے ہمدردی بھی رکھتے ہیں، ان کے حق میں بھی بیان دیتے ہیں، لیکن جب وقت آتا ہے تو وہ حکمرانوں کے ساتھ نہ صرف مل جاتے ہیں بلکہ یہ دہشت گرد جب پکڑے جاتے ہیں تو ان کو جا کر چھڑا کر لاتے ہیں. تو اس ساری صورتحال کو بہت گہرائی سے بہت سنجیدگی سے سمجھنے کی ضرورت ہے. اور شیعہ قوم کو میں سمجھتا ہوں کہ ایک اتحاد کی ضرورت ہے، ان کے اندر سے بھی کچھ ایجنٹس ہیں جو کہ حکمرانوں کے ساتھ مل کر شیعہ کوز کے خلاف کام کرتے ہیں. تو ایک تو ان کو ڈھونڈنے کی ضرورت ہے، ایک پلیٹ فارم پر سب کو متحد ہونے کی ضرورت ہے، اور پروٹیسٹ کرنے کی ضرورت ہے کہ دیکھیے پاکستان میں 18 کروڑ آبادی میں سے 6 کروڑ سے زیادہ جو ہیں وہ شیعہ آباد ہیں، بریلوی جو ہیں وہ بھی اکثریت میں ہیں، صرف یہ 2% سے بھی کم ہیں سلفیز جو کہ پورے ملک کو انہوں نے یرغمال بنایا ہوا ہے. جو آبا اجداد کی اسلاف کی قبریں ہیں وہ محفوظ نہیں ہیں. قائد اعظم کا جیسے آپ نے ذکر فرمایا اس کو تباہ کرنے کی کوشش کی. تو یہ ملک جو ہے یہ حکمران کہاں لے جانا چاہتے ہیں؟ پہلے اتنا غیر مستحکم ہو چکا ہے. پاکستان کو کریٹ کرنے والے شیعہ تھے، پاکستان کو مستحکم کرنے والے شیعہ بھٹو صاحب ہوں یا قائد اعظم ہوں، پاکستان کو شیعوں نے ایک اپنی قربانیاں دے کے کھڑا کیا ہے اور طاقت دی ہے. تو کیا ان کا یہ جرم تھا کہ انہوں نے اس پاکستان کو اس طرح کے جو دہشت گرد ہیں، قاتل ہیں انسانیت کے، ان کو کھلی چھٹی دے دی جائے اور حکمران ان کی سرپرستی کریں؟ بے حد افسوس اور شرمناک بات ہے.
جی بہت بہت شکریہ زیدی صاحب. اور ناظرین، ہمارے اسلام آباد اسٹوڈیو میں پاکستان کے ممتاز سیاستداں، سینئر صحافی اور تجزیہ نگار غلام اکبر صاحب تشریف رکھتے ہیں. غلام اکبر صاحب السلام علیکم.
وعلیکم السلام.
غلام اکبر صاحب، سمجھا یہ جا رہا تھا کہ پاکستان کی نئی حکومت برسر اقتدار آنے کے بعد دہشت گردی کے واقعات میں کمی ہوگی، دہشت گردی پر کنٹرول حاصل کرنے کی کوشش کی جائے گی، لیکن ادھر گزشتہ ایک ہفتے کے دوران خاص طور پر جس طرح سے دہشت گردی کے کئی بڑے واقعات یکے بعد دیگر رونما ہوئے ہیں، کیا اس سے آپ کو یہ نظر نہیں آتا ہے کہ دہشت گردی کم ہونے کے بجائے بڑھتی جا رہی ہے؟
बिस्मिल्लाह रहमान रहीम। देखें, आप बिल्कुल सही फरमा रहे हैं। एक्चुअली आपने शुरू में अपने इंट्रो में इब्तदाई में एक बात कही थी, आप दो आपने इसलाएँ इस्तेमाल की, एक इंतहा पसंदी और एक दहशतगर्दी। ये बिल्कुल दुरुस्त है कि ये लाजमो मज़मून बन चुके हैं पाकिस्तान में कि इंतहा पसंद ही ज़्यादातर दहशतगर्दी में इन्वॉल्व हैं। लेकिन अगर मैं ये कहूँ कि दहशतगर्दी एक बिल्कुल सेपरेट चीज़ है और इंतहा पसंदी एक बिल्कुल सेपरेट चीज़। इंतहा पसंदी जो है ना, वो सदियों से हमारे माशरे में चलती आ रही है। आपने खुद अभी जिक्र फरमाया कि हमारी तारीख सलफी जो हैं ये इंतहा पसंद थे इस्लाम के। इस तरह से इंतहा पसंदी यूरोप में भी रही, उनके ये जो चर्च का एक बिल्कुल सेगमेंट है जो इंतहा, वो समझते हैं कि हम दुरुस्त हैं और बाकी जो लोग जो हमारे फलसफे मज़हब को नहीं मानते वो हमारे दीन से खारिज हैं। ये एक सोच जो है ना, ये सदियों से मुसलमान इस्लाम में भी चलती आ रही है और दुनिया के तकरीबन हर मज़हब में ये होती है किसी न किसी शक्ल में। वो एक अलग इशू है
जी।
लेकिन पाकिस्तान में जो दहशतगर्दी चल रही है, ये पाकिस्तान को एज ए स्टेट डिस्टेबलाइज करने के लिए चल रही है। और आपने जैसे कहा कि अभी इलेक्शन से पहले एक प्रोपेगेंडा चल रहा था कि कुछ पार्टियों को के खिलाफ यहाँ दहशतगर्दी की जा रही है ताकि वो इलेक्टोरल कैंपेन्स में हिस्सा ना ले सकें। लेकिन आपने अब ताज़ा एक हफ्ते के दौरान जो वारदातें हुई हैं उनको अगर आप गौर से देखें तो तरीके इंसाफ टारगेट की गई है। खैबर पख्तूनख्वा में अभी उनके दो एमपीए भी दहशतगर्दी का निशाना बने हैं। और ये जो वाकया मर्दान में हुआ कि एक जनाजा जो था उसकी, उसका तो कोई मज़हब ना उनके, वो सुन्नियों का जनाजा था ना शियों का था। बेसिकली मैं ये कहना चाह रहा हूँ कि ये हमारे दुश्मन जो हैं, और मैं हमारे से लफ्ज़ जब लफ्ज़ कह रहा तो सिर्फ पाकिस्तान नहीं कह रहा, मैं आलम इस्लाम की बात कर रहा हूँ। आलम इस्लाम के दुश्मन जो हैं वो बिल्कुल जाने पहचाने लोग हैं। वो ईरान के भी दुश्मन हैं, वो पाकिस्तान के भी दुश्मन हैं, वो अफगानिस्तान के भी दुश्मन हैं, वो पूरे आलम इस्लाम के दुश्मन हैं। वो एक बड़े मुनज़्ज़म साजिश के तहत आलम इस्लाम में, जबकि इस्लाम उभर रहा है, बड़ी ताकतें उभर रही हैं इस्लाम के अंदर। ईरान देखिए अब एक, मैं समझता हूँ कि अमली तौर पर एक एटमी ताकत बन चुका है। टर्की जो है वो उसकी इकोनॉमी जो है ना वो ग्रो कर चुकी है। मिस्र आज़ाद हुआ है आमरीत के शिकंजे से। पाकिस्तान का पोटेंशियल सारी दुनिया को मालूम है। मलेशिया की ताकत जो है वो बहरहाल उठ रही। तो एक यूँ लग रहा है कि जैसे इस आलम इस्लाम में ऊपर जाने की उमंग जो है वो पैदा हो चुकी है, और उस उमंग को ख़त्म करने के लिए एक ही बड़ा उनके पास हथियार है, वो यह है कि शिया सुन्नी डिवाइड पैदा कर दी जाए, वो इस अंदाज में पैदा की जाए। देखिए अभी तक वो पाकिस्तान में कामयाब नहीं हुए। ये मैं, मेरे भाई जैदी साहब ठीक कह रहे थे कि इतनी बड़ी आबादी है हमारे शिया भाइयों की और वो एक बहुत बड़ी अकलियत है। अकलियत तो है लेकिन बहुत बड़ी अकलियत है। एक पूरा मुल्क बन सकता है, इतनी आबादी है उनकी और इतने कसरत के साथ वाकया। तो जैसे अब हुसैनिया मदरसा हुसैनिया का ये बड़ा ही शर्मनाक अलमनाक, दुनिया के हर मुसलमान का सर शर्म से झुक जाना चाहिए। पहली बात तो ये है कि कोई मुसलमान, ख्वाब वो सलफी हो ख्वाब वो किसी भी अकीदे से ताल्लुक रखता हो, वो अल्लाह के घर में जाकर नमाजियों को, नमाज जो है ना वो तो खुदा के सामने ही सजदा होता है, वो तो किसी अलग खुदा नहीं होता। वहाँ वहाँ सिर्फ एक ही खुदा है जो मोहम्मद का खुदा है सल्लल्लाहु अलैहि वसल्लम का, उसके सामने सजदा होता है, उनको मारता है, तो वो मुसलमान तो हो ही नहीं सकता। मैं तो पहली बात जो है ये मैं बात तस्लीम करने के लिए तैयार ही नहीं हूँ कि वो मुसलमान होते हैं। कम अज़ कम अगर मैं शर्त यह था, अगर वो वाकई उन्हें अंधा कर देती है उनकी मजहबी सोच, तो वो ये ख्याल रखे कि जहाँ वो अपनी वहशत व बरबरीत का मुजाहरा कर रहे हैं वो खुदा का घर है। और खुदा, और फिर यह है कि जिन लोगों को मार रहे हैं ठीक है उनके अकायद के मुताबिक वो मुकम्मल मुसलमान ना हो, लेकिन अल्लाह ताला ने इस्लाम के मुसलमान की जो पहचान फरमाई है कुरान हकीम में सीधी सादी कि जो शख्स भी खुदा को खुदाए वाहिद और माबूद वाहिद मानता है और रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम को खुदा का नबी मानता है और इनके इनके इरशादात पर ईमान रखता है, कुरान को मानता है, वो मुसलमान है, वो भाई है। बाकी सारा मसला तारीख है। तो ये लोग, मैं उनको मुसलमान मानने के लिए तैयार नहीं जो इस्तेमाल हो रहे हैं, जो इतनी कसरत से खून बहा रहे हैं। ये खून जो है ना, ना सुन्नियों का बह रहा है, ना शियों का बह रहा है, शिया भाइयों का बह रहा है, ये खून जो है आलम इस्लाम का बह रहा है। और इस खून को बहाने वाले वो जो है वो ये सोच रहे हैं कि अगर ये मुल्क, अब देखें कराची में टारगेट किलिंग जो हो रही है उसका तो कोई उसकी बज़ाहिर कोई समझ नहीं आती वो क्यों हो रही है। वो ये है कि कराची एक पाकिस्तान का कमर्शियल हब है, तो उसको डिस्टेबलाइज किया जाए। अब पिशावर में जो कल वाकया हुआ है वो इतना दर्दनाक और अफसोसनाक है। फिर उसके बाद इससे पहले जनाजा, फिर हंगू में एक हमारे MPA तरीके इंसाफ को टारगेट किया, उससे पहले जो कोयटा के जो वाकयात हुए, आपने खुद सारे वाकयात का जिक्र किया है। अब इनके पीछे क्या है, क्या इंतहा पसंदी है या कुछ और है? ये दहशतगर्दी जो है ना कौन करा रहा है, इसके पीछे अमल क्या है? एक ये कहना बड़ा आसान है, हो सकता है कि हमारी हुकूमत में, हुकूमत से मुराद क्या है, जरदारी साहब की अपनी सोच थी, अब नवाज शरीफ की अपनी सोच है। पहले तो हुकूमत डिफाइन करना चाहिए कि हुकूमत कौन सी हुकूमत है जो इन लोगों को पैटर्नाइज कर रही है। तो मैं तो इस थ्योरी को नहीं बाई कर रहा, मेरा ये ख्याल है कि आखिर में ये 6,000 के करीब हमारे पाकिस्तानी फौजी जो शहीद हुए हैं, वो खैर खुद उनने अपने इन लोगों के जरिए ये बकायदा शहादतें, जेन्युइन शहादतें हैं, और ये एक जंग लड़ी जा रही है जो पाकिस्तान के दुश्मनों और पाकिस्तान के मुहाफ़िज़ों के दरमियान लड़ी जा रही है। जहाँ तक कि उनको कंट्रोल में नहीं आ रहे, उसकी वजह यह है कि हम अब जो लोग उन्हें तैयार करके भेजते हैं, जो उन्हें असलाह देते हैं, जो उनको तरबियत देते हैं, वो हमसे ज़्यादा ताकतवर हैं और हमसे ज़्यादा बावसाइल हैं। ये बहुत बड़ा अलमिया है। और पाकिस्तान जो है वो उसकी जो सिक्योरिटी फोर्सेज हैं, और ये बात हमें एतराफ़ करते हुए शर्म महसूस नहीं होनी चाहिए कि इतना बड़ा मुल्क है, 18 करोड़, इसमें बहुत बड़े बड़े शहर हैं, और अर्बन गोरिल्ला जो है उसको शिकस्त देना आसान काम नहीं है। जर्मनी ने आज से, वहाँ के एक फिलासफर ने यानी सेकंड वर्ल्ड वार के बाद ही कह दिया था कि अब अगली जो दौर आएगा इंसानियत का, उसमें जंगें जो होंगी शहरों के अंदर होंगे, लोग जो हैं इस्तेमाल होंगे अपनी आबादी के खिलाफ, और वो हो रहा है। अब गोरिल्ला जो है पहले जंगलों में लड़ता था, पहाड़ों में लड़ता था, अब गोरिल्ला शहर के अंदर आ गया। आपको ये पता नहीं होता कि मेरे पड़ोस में जो मकान में जो नया आदमी आया रह रहा है वो कौन है। अच्छा, अब इसके लिए ठीक है इंटेलिजेंस सर्विसेज काम करती हैं, और इंटेलिजेंस, पुलिस इंटेलिजेंस बहुत इंपॉर्टेंट है। बदकिस्मती हमारी यही है कि हमारी तमाम हुकूमतें, ख्वाह कितने भी दावे किस किस्म के क्यों ना हो, उन्होंने उन पर नज़र नहीं रखी। और दूसरी बात यह कि पाकिस्तान बदकिस्मती से एक खुला मुल्क बन गया। ईरान खुला नहीं है, ईरान ने अपनी सरहदें बंद कर रखी हैं, वहाँ अमेरिकन एजेंट्स इतनी आसानी से नहीं घुस सकते, वहाँ ईरान के दुश्मन इतनी आसानी से नहीं घुस सकते। पाकिस्तान जो है ये एक ओपन सोसाइटी है, यहाँ हमारा हर दुश्मन बआसानी से न सिर्फ ये कि यहाँ पहुँच सकता है, यहाँ घुस सकता है, अपनी कमीन गाहें भी बना सकता है, असले के अंबार भी यहाँ खड़े कर सकता है, जब चाहे जिस वक्त चाहे जो कार्रवाई चाहे वो कर सकता है। उसके एजेंट खुद हमारी हो सकता है सिक्योरिटी सर्विस पुलिस के अंदर मौजूद हों, हमारी हुकूमत के अंदर मौजूद हों, क्योंकि पैसा जिस सोसाइटी का दीन व ईमान बन जाए, वहाँ आप लोगों के ज़मीर खरीदने मुश्किल नहीं होते। अब ये देखें, ये जो वाकया हुआ है, ख़ासतौर पर मैं इसकी ही बात करूँगा कि वो 3 दहशतगर्द मस्जिद में दाखिल हुए, मदरसे हुसैनिया की मैं बात कर रहा हूँ, उन्होंने गोलियाँ चलाईं, और उसमें एक फिर ने जाकर अपने आप को उड़ा दिया। अब वो देखिए, ये स्टेट ऑफ माइंड जो है ये बड़ी ख़तरनाक है। एक आदमी एक सिर्फ दहशतगर्दी या अपने मजहबी जुनून के खातिर जब अपनी जान देने के लिए तैयार होकर निकलता है, क्या वो वाकई शहादत के जज्बे के साथ निकला था या वो इस्तेमाल हुआ है किसी ताकत के हाथों, ये एक बहुत बड़ा सवाल है। हो सकता है कि उसके वो न सिर्फ ये इस्तेमाल हुए, उसके बच्चे अगवा किए गए हों, उसको किसी वजह से प्रेशर में रखा गया हो, यानी बहुत सारे असबाब होते हैं जब आदमी जो है ना एक मकरूह मकसद के लिए अपनी जान देने के लिए तैयार हो सकता है। ये कोई अच्छा नेक मकसद तो नहीं था, ये एक मकरूह मकसद था जिसके लिए उसने अपनी जान दी। तो इसको इतना सिंप्लीफाई नहीं करना चाहिए। पाकिस्तान बहुत बड़े बड़े चैलेंज का सामना कर रहा है। मैं ये समझता हूँ कि ये हम अगर एक इत्तेहाद की फिजा पैदा होनी शुरू हुई है और अगर हमने अपने अंदर कौमी हमारी सियासी जमातों ने हमारे अपने दुश्मनों को पहचानने में कोई गलती न की। सबसे बड़ी बात यह है कि वो कौम और वो मुआशरा कभी भी फला नहीं पा सकता जो अपने दुश्मनों को पहचानने में गलती करता है। ईरान का जो सबसे बड़ी कामयाबी की वजह यह है कि वो अपने दुश्मनों को पहचानते हैं और उनके सामने सफारा हो चुके हैं। हम वो काम नहीं कर रहे, हम अपने दुश्मनों को बिल्कुल नहीं पहचान रहे, बल्कि अलमिया यह है कि हम अपने दुश्मनों से अपनी हिफाजत के लिए मुज़ाकरात करते हैं। ये एक हमारा बहुत बड़ा, आपने अभी तालिबान से मुज़ाकरात की बात की जैदी साहब ने, देखिए ये मुज़ाकरात दुश्मनों से नहीं किए जाते। हमें ये मालूम ही नहीं कि हमारे दुश्मन कौन है और तालिबान कौन है। तालिबान तो एक ब्रांड नेम है जो इस्तेमाल किया जा रहा है। एक तालिबान वो हैं जो अफगानिस्तान में आज़ादी की जंग लड़ रहे हैं, वो भी तालिबान हैं, वो तालिबान कहलाते हैं जिनके कतर में। एक वो तालिबान है जो अपने मुल्क को मिसमार करने के लिए वो कार्रवाइयाँ कर रहे हैं, जो मस्जिदों को स्कूलों को तबाह बर्बाद कर रहे हैं, जो हर उस इखलाकी कदर को जिसका जिसकी पहचान जो है इस्लाम कराता है उसको पामाल कर रहे हैं। तो मैं उनको, वो उन्होंने अपना नाम भी अपनी पहचान भी वो तालिबान से कराते हैं। हम उन आदमी को जो मकरूह लोग इसकी क्यादत करें हम जानते भी नहीं हैं वो कौन है, लेकिन वो एक हमारी बदनामी का, इस्लाम की रसवाई का बायस ज़रूर बन रहे हैं। तो मैं ये कहूँगा कि ये इस वक्त एक बड़ा तारीख का जिसे डिफाइनिंग आवर आ चुका है, एक ऐसा मरहला जब हमें फैसला करना है। इन वाकयात से एक बहुत बड़ा फ़ायदा होगा, ये कौम वाकईतन मुत्तहिद हो जाएगी।
जी
देखिए, अगर शिया सुन्नी फिसाद होना होता, ये डिवाइड पैदा होना तो अब तक हो चुका होता। अब तक हमारे दुश्मन नाकाम हुए हैं। आप शहरों में देख लीजिए जितनी मिसाली भाईचारा मोहब्बत शिया सुन्नी, मेरे दफ्तर, मैं सुन्नी हूँ
जी,
मेरे दफ्तर में जो सीनियर लोग हैं तमाम जो है ना अहले तशी हैं। मेरा न्यूज़ एडिटर अहले तशी है, मेरे तीन सब एडिटर जो हैं जो सीनियर मोस्ट हैं वो अहले तशी हैं। तो हमारे यहाँ ये नफरत पैदा नहीं हो सकती क्योंकि हमने बहुत सीखा है
जी।
और अगर अमेरिका या हमारे दुश्मन ये समझते हैं कि इस मुआशरे में शिया सुन्नी डिवाइड करके इसकी बुनियादें खोखली करेंगे तो ये मुमकिन नहीं है। कुछ लोगों से वो इस किस्म के वाकयात जो है ना वो रोनमा करा सकते हैं, जैसा कि हुसैनिया मदरसा हुसैनिया का आया, या इससे पहले हजारा ट्राइब्स के क्वेटा में आते रहे या कराची में आते रहे या और भी इमाम बारगाहों पे जो हमले होते रहे हैं, ये डेफिनेटली एक रिएक्शन पैदा करने के लिए किए हैं। लेकिन आज तक कोई रिएक्शन जो है वो नहीं पैदा, और इंशाअल्लाह ताला रसूल अकरम सल्लम के नाम देवा और अल्लाह ताला के सामने झुकने वाले ये सूरतेहाल कभी पैदा नहीं होने देगा। इनकी
बहुत बहुत शुक्रिया,
आखिर नाकाम होगी
जी। बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया गुलाम अकबर साहब। और नाजरीन, इस वक्त हमारा राबिता टेलीफोन लाइन के जरिए बरकरार हुआ है साबिक सेनेटर सैयद जवाद हादी साहब से, जो अल्लामा आरिफ हुसैन हुसैनी के करीबी साथियों में से थे और मदरसे हुसैनिया के बानियों में इनका शुमार होता है। जवाद हादी साहब, अस्सलाम वालेकुम।
हेलो,
अस्सलाम वालेकुम जनाब।
अस्सलाम वालेकुम
जनाब। ये मदरसे हुसैनिया पर जो हमला हुआ है, आरिफ हुसैन हुसैनी इसके बानी थे और अल्लामा शहीद आरिफ हुसैन हुसैनी इत्तेहाद मुस्लिमीन के दाई थे और मुसलमानों का इत्तेहाद उनका अहम तरीन मिशन था। जाहिर है कि यह मदरसा उनकी भी यादगार है और उनके मिशन की भी यादगार है। इस मदरसे की मस्जिद पर, वो भी जुमे की नमाज की हालत में, कौन लोग हमला कर सकते हैं?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। जैसे कि आपने फरमाया, मदरसा शहीद आरिफ हुसैनी का मुअस्सिस और बानी अल्लामा शहीद आरिफ हुसैनी थे और पाकिस्तान में अल्लामा शहीद इत्तेहाद बैनुल मुस्लिमीन के सबसे बड़े आलमबरदार थे। उन्होंने शिया सुन्नी भाई भाई का नारा पाकिस्तान में मुतारफ कराया और वो शिया और सुन्नी दोनों में यकसान मकबूल थे। जो लोग मसाजिद और जुमे और जमात के इज्तिमात पर हमले करते हैं वो ना शिया है और ना सुन्नी है। वो ये नहीं देखते कि ये शियों की मस्जिद है या सुन्नियों की मस्जिद। वो ये भी नहीं देखते हैं कि ये अवाम जो अल्लाह के हाँ अल्लाह के हुजूर सर्ब सुजूद है, ये शिया है या सुन्नी है? असल में ये इस्लाम के दुश्मन हैं और समाज दुश्मन अनासिर हैं और इस्लाम दुश्मन कुवतों के एजेंट हैं। उन्होंने अहले सुन्नत के मसाजिद में भी धमाके किए हैं, अहले सुन्नत की दिगुना लोगों को भी कत्ल किया है और शियों को भी कत्ल कर रहे हैं। वो शिया सुनी सबके दुश्मन हैं, वो पाकिस्तान के दुश्मन हैं और पाकिस्तानी आवाम शिया सुनी सब इन दहशतगर्दों से और इस्लाम दुश्मन अनासिर से बेजार हैं, इनसे इनका कोई ताल्लुक नहीं है। यही वजह है कि पाकिस्तान के हर शहर, हर गांव में, हर मोहल्ले में शिया सुन्नी भाइयों की तरह से रहते हैं। इनके तमाम साजिशों और कोशिशों के बावजूद वो अपने मजमूम मकासिद में कामयाब नहीं हुए हैं और शिया और सुन्नी को आपस में दस बगरेबान नहीं कर सके।
जी,
शिया और सुन्नी सब ने इनको मुस्तरद किया है। कल जो वाकया हुआ है इसके मजम्मत अहले सुन्नत के उलमा और शख्सियात सब ने की है। ये एक ऐसा घिनौना साजिश है जो इस मुल्क के इस्तेहकाम के खिलाफ है, ये पूरे इस्लामी माशरे के खिलाफ है, ये कुफर के नुमाइंदे हैं और इस्लाम दुश्मन अनासिर के एजेंट हैं।
जी, बहुत बहुत शुक्रिया जनाब, लाइन पे मौजूद रहिएगा। जनाब अली जाफर जैदी साहब
जी,
पाकिस्तान में दहशतगर्दी इंतहा पसंदी से अलग की जा सकती है या दहशतगर्दी वहां पर इंतहा पसंदी की ही देन है?
इंतहा पसंदी उन मायनों में जो कि एकेडमिक बात है उसको तो अलग रख दिया जाए, लेकिन इंतहा पसंदी क्रिएट की गई और उसमें से फिर दहशतगर्द पैदा हुए। ये इंतहा पसंदी जो कि किताबी बात है उसको आप फिलहाल पाकिस्तान के हवाले से अलग रख कर देखना होगा। ये इंतहा पसंदी ज़ियाउल हक ने क्रिएट की और उसके वक्त में बेशुमार जो मदारिस हैं, दीनी मदारिस इस काम के लिए खड़े किए गए। दुनिया में नफरत जो शियों के खिलाफ है, ईरान के इनकलाब के बाद ये हदफ था अमेरिका और सऊदी अरब का, क्योंकि वो ईरान के इनकलाब से खौफजदा अभी तक हैं और उसके नतीजे में इंतहा पसंद जो माशरे में मौजूद होते हैं उनमें से इन्होंने भर्ती करना शुरू किया, उनकी ट्रेनिंग हुई। आपको याद होगा तालिबान जो थे उनकी जो कुतब हैं, जो उनका सिलेबस है, वो भी नेब्रास्का यूनिवर्सिटी अमेरिका से छप कर आता था। आज भी पाकिस्तान में चूंकि बेशुमार पैसा इन्वॉल्व है इसमें और आप इसको बाई करें या ना करें, लेकिन आई नो पर्सनली कि पाकिस्तान के बेशुमार हुक्मरानी में मौजूद अब भी और पहले भी वो लोग यहाँ पर कितने अकाउंट्स रखते हैं, कितनी उनकी प्रॉपर्टीज हैं और इस दहशतगर्दी की गेम से किस कदर उन्होंने मरात और मफदात हासिल की हैं और अभी तक करते चले जा रहे हैं। तो ये कहना कि हुक्मरान इसमें शामिल नहीं, ये एक गलत बात है। हुक्मरानों का काम है कि वो अपने शहरियों के जान और माल का तहफ्फुज़ करें। हमने देखा, मैं नाम भी लूंगा, राणा सनाउल्ला पंजाब हुकूमत में जब दहशतगर्द पकड़े जाते थे उनको वो छुड़ा कर लाते थे कोर्ट से। क्वेटा में मिनिस्टर के घर से हमला हुआ है शियों की कारवान पर। तो ये कहना कि हुकूमत इसमें हुक्मरान शामिल नहीं, ये गलत है। हुक्मरान शामिल हैं, उनको हिस्सा मिलता है और दहशतगर्दी इसलिए जारी है पाकिस्तान में कि दहशतगर्दी जारी रखने वाले जो एजेंसीज हैं या अफराद हैं या ग्रोह हैं या मदरसे हैं, उन न सिर्फ उनको पैसा मिलता है बल्कि जब दहशतगर्दी होती है तो पाकिस्तान के हुक्मरान कशकोल लेके निकलते हैं, कहते हैं अमेरिका बहादुर, ہمیں اس دہشت گردی کو روکنے کے لیے اتنے بلین اور چاہیے. چنانچہ اتنا بڑا کاروبار ہے جس میں افراد بھی ہیں حکومت بھی ہے. دہشت گردی ہوتی رہتی ہے تو امریکہ ان کی مدد دہشت گردی کو روکنے کے لیے دیتا رہتا ہے. تو پاکستان کے عوام بے وقوف نہیں ہیں, ان کو معلوم ہے. میں اس بات سے مکمل اتفاق کرتا ہوں کہ پاکستان میں شیعہ اور سنی فساد کبھی نہیں ہو سکے گا. اتنے صدیوں کے ان کے رشتے ہیں, رشتے داریاں ہیں, شادیاں ہیں آپس میں, تو یہ تو نہیں ہو پائے گا. لیکن مذہبی دہشت گردی قائم ہے. یہ تنظیمیں جن کو قرار دیا گیا کہ یہ کالا دم کر دی گئیں, وہ اپنی نئی شکل اختیار کر لیتی ہیں. میں پھر ریپیٹ کروں گا, حکومتی اداروں کو اور حکمرانوں کو معلوم ہے کہ یہ کون کر رہا ہے, ان کے ناک کے نیچے ہوتا ہے, ان کی سرپرستی میں ہوتا ہے. تو آپ بائی کریں یا نہ کریں, مگر فیکٹس یہ ہیں کہ پاکستان میں دہشت گردی اپنی بدترین شکل میں موجود ہے, جس میں ایجنسیوں کے لوگ بھی شامل ہیں, جس میں اقتدار میں موجود افراد بھی شامل ہیں, اور اس کے اندر ایک واحد آدمی آج تک کسی سیاستدان نے کنڈیم نہیں کیا, واحد آدمی ہے عمران خان, جنہوں نے سپاہ صحابہ لشکر جنگوی کا نام لے کر کنڈیم کیا ہے. ہز دی اونلی ون. آپ آج تک جتنے سیاستدان اٹھا کر دیکھ لیں, حتیٰ کہ زرداری صاحب جو کہ اپنے آپ کو شیعہ بھی کہلواتے ہیں, اور میں نے ان کو دیکھا جلوس میں خود بھی, اب میرے ساتھ ان کے فادر کی دوستی تھی, تو وہ تک لشکر جھنگوی کا نام لینے سے گھبراتے رہے ہیں.
جی
ان سے خوف زدہ ہیں. دہشت گردی کا مال وصول کرتے ہیں لوگ, اور یہ دہشت گردی روکنے کے لیے کوئی بھی مخلص نہیں ہے. ورنہ یہ چند ہزار لوگوں کو روکنا کون سا مشکل کام ہے.
یقیناً
سرحد میں, جس کو پختون خواب کہتے ہیں, ہزاروں مدرسے جہاں سے ہزاروں یہ جو پنیری ہے روز پیدا ہوتی ہے, ان کو 72 حوروں کا لالچ دیا جاتا ہے. وہ جینونلی یہ سمجھتے ہیں کہ وہ واقعی شیعوں کو مار کے جنت میں جائیں گے. تو ان کی جو ٹریننگ ہے, ان کی جو برین واشنگ ہے, وہ کی جاتی ہے. وہ کرنے والے لوگ جو ہیں کہاں سے پیسے لیتے ہیں, ان کی سرپرستی کون کرتا ہے, اور یہ پاکستان کے علاقے میں ہو رہا ہے.
یعنی بہت
عجیب بات ہے, مجھے حیرت ہوتی ہے جب لوگ یعنی انکار کرتے ہیں فیکٹ سے کہ ڈرون حملے بھی تو پاکستان کی زمین سے ہی اٹھ کر ڈرون حملے ہوتے ہیں, اور ان کو کنڈیم کرتے ہیں, لیکن ان کو روکنے کے لیے کوئی تیار نہیں ہے.
جی بہت بہت شکریہ, بہت بہت شکریہ. غلام اکبر صاحب, جناب پشاور میں جیسا کہ آپ نے بھی اپنی گفتگو میں ذکر کیا کہ مسجد میں 3 دہشت گرد اسلحے کے ساتھ داخل ہو گئے. پہلے انہوں نے فائرنگ کی اور پھر ایک نے خود کو دھماکے سے اڑا لیا. یہ دہشت گرد اسلحے کے ساتھ مسجد میں داخل ہو گئے جبکہ ایک ہفتے سے بڑے بڑے واقعات دہشت گردانہ ہو رہے تھے. اسی خیبر پختونخوا میں اس سے پہلے دہشت گردی کا بڑا واقعہ جنازے پر جو حملہ ہوا, تو اس میں آپ کو صوبائی حکومت اور مقامی انتظامیہ کتنی قصوروار نظر آتی ہے؟ 3 منٹ کا وقت ہے ہمارے پاس.
دیکھیں جی, یہ ایک نااہلی تو بالکل ڈیفینیٹلی ہے. میں زیدی صاحب کی اس بات سے بالکل اتفاق کرتا ہوں کہ کوئی بھی حکومت جس کے ناک تلے ایک دو واقعات ہو جاتے ہیں, لیکن وہ اگر اس انداز میں فیل ہو جس انداز میں یہ مدرسہ حسینیہ میں ایک فیلیور ہوا ہے, سیکیورٹی کا اور فیلیور انٹیلیجنس کا بھی ہوا ہے, ٹھیک ہے, بڑا مشکل ہے گوریلا حملہ آور کو روکنا, لیکن وہ روکا جا سکتا ہے, یہ بات طے ہے. تو یہ ہمارا ایک فیلیور ہے. لیکن موجودہ حکومت جو ہے نا, ابھی نئی حکومت قائم ہوئی ہے, نواز شریف صاحب بھی ابھی آئے ہیں, اور صوبہ خیبر پختونخوا میں بھی حکومت نئی قائم ہوئی ہے. ان کے ایڈمنسٹریشن ابھی تک, وہ ہو سکتا ہے کہ انہوں نے اس کا پورا یعنی تنظیمی ڈھانچہ نہ تیار کیا ہو, لیکن اصل بات وہ یہی ہے کہ جو اسباب ہے اس کے پیچھے, کہ امریکنز کو جب تک یہ سہولت حاصل ہوگی کہ وہ پاکستان کے اندر رہ کر بھی اور افغانستان میں رہ کر بھی وہ پیٹرنائز کرے دہشت گردی کو, جب تک یہ ہم, عمران خان نے بڑا صحیح طور پہ وہ کہا کرتے ہیں کہ جب تک ہم جہاد کا نیرٹو جو ہے وہ ان دہشت گردوں سے نہیں چھینیں گے. اب دہشت گرد جو ہے نا, وہ کون ہے؟ سب سے پہلی بات یہ بڑا ڈیفیکلٹ ہے, وہ ایک کوئی جین نہیں ہے, उन्हें बहुत सारे लोग ऐसे भी हैं और ऐसे होंगे यकीनन जो जैदी साहब ने जिनका जिनकी तरफ इशारा किया कि इनको जन्नत का लालच देकर इस किस्म के जराइम पर तैयार किया जाता हो, वो भी बिल्कुल डेफिनेटली होंगे। क्योंकि सबसे बड़ा इंसान की बदकिस्मती ये होती है कि जब वो अपने आप को गुमराह करना शुरू कर दे, क्योंकि वो यही इन लोगों के। लेकिन कुछ लोग ऐसे होंगे जो पैसा लेके काम कर रहे हैं, कुछ लोग ऐसे होंगे जो स्पॉन्सर होके आते हैं और वो चले जाते हैं। तो ये बड़ा मुश्किल है, हमें कुछ वक्त देना होगा। और ये भी जो तकरीरें हुई थी इमरान खान की अभी नेशनल असेंबली में, उस दिन चौधरी निसार अली ने भी जवाबी तकरीर की कि चंद दिनों के बाद एक नेशनल कॉन्फ्रेंस होने वाली है जिसमें बड़े लीडर जो है ना एक मुश्तरका लाए अमद दहशतगर्दी के खिलाफ जंग की तैयार कर। लेकिन उसके लिए बहुत ज़रूरी होगा कि हमें हर कीमत पर अमरीका की जंग से निकलना है। जब तक वो नहीं होगा, ये लोग हमारे खिलाफ ये नैरेटिव इस्तेमाल करेंगे जिहाद का, और वो ये कहें कि हम तो जिहाद लड़ रहे हैं। ये जिहाद नहीं है, वो अगर वो जिहाद लड़ रहे हैं तो वो शैतान के बिहाव पर लड़ रहे हैं, वो शैतान के सिपाही हैं। मैं बिल्कुल स्ट्रेट फॉरवर्ड ये कहूँगा कि जो शख्स भी किसी भी मुसलमान का खून बहाता है वो शैतान का सिपाही है।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया जनाब। जी जनाब अल्लामा जवाद हादी साहब, जनाब पाकिस्तान में बहरहाल दहशतगर्दी भी है और इंतहा पसंदी भी है, और इससे मुसलमानों को ही नुकसान पहुंच रहा है। मुसलमान मारे जाते हैं, चाहे वो शिया मारे जाएं या सुन्नी मारे जाएं। मेरा सवाल यह है कि इंतहा पसंदी और दहशतगर्दी के फरोग का जिम्मेदार कौन है, बैरूनी अवामिल हैं या अंदरूनी मफाद परस्त टोला है? ढाई मिनट का वक्त है हमारे पास।
गुजारिश ये है कि हम बड़ी आसानी से बैरूनी अवामिल को इसका जिम्मेदार ठहरा कर अपने आप को बड़ी जिम्मा करार देते हैं। ये अगर हमारे अंदर खुद ये गंद न हो, ये जरासीम न हो, तो बैरूनी अवामिल हमसे ये इस तरह से काम नहीं करा सकते हैं। इस तरह के अनासिर पाकिस्तान में बहरहाल मौजूद है जिनके हिम्मत अफजाई हो रही है, जिनको जानते हुए भी उनका रोकथाम नहीं किया जा रहा है। पाकिस्तान में कुछ इदारे ऐसे हैं कि जिनके बारे में बहरहाल लोगों के जहन में, अवाम के जहन में ये शकूक मौजूद है कि वो दहशतगर्द और फिरका परस्त अनासिर से उनका ताल्लुक है और उनके हौसला अफजाई कर रहे हैं
जी।
और कम अज कम ये है कि वो सब कुछ जानते हुए भी उनसे चश्मपोशी कर रहे हैं
जी।
अगर कानून के रखवाले इस तरह से हो कि वो इस किस्म के अनासिर के हौसला अफजाई करें, तो जाहिर सी बात है कि ये हालात कभी ठीक नहीं हो सकते। अगर हुकूमत और कानून के रखवाले अपनी जिम्मेदारी और अपने फराइज को सही तौर पर अंजाम दे और इन लोगों को पर कड़ी नजर रखे और इनको जानते हुए भी अगर वो उनसे चश्मपोशी करे, तो ये सिलसिला कभी नहीं रोक सकेगा। अवाम बहरहाल परेशान है, वो ये पूछना चाहते हैं, ये जानना चाहते हैं कि इतने ज्यादा एजेंसियां होने के बावजूद खुलेआम ये अनासिर
बहुत बहुत शुक्रिया
सरगर्मी इस मुल्क में सरगर्म है। ये
बहुत बहुत शुक्रिया, शुक्रिया जनाब अल्लामा जवाद हादी साहब। और नाज़रीन प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतजार रहेगा। इसी के साथ अंदाज़े जहां से हम आपसे इजाजत चाहते हैं, खुदा हाफिज़।